आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मर्कुश 12 अध्यायबाट मनन गर्न अध्ययन गर्न गइरहेका छौं। यो कुराको याद राखौं कि यो अध्याय र आउने अरू अध्यायहरूमा कति पनि आश्चर्य कर्महरू उल्लेख छैन। हामीले पहिले भनेका थियौं कि मर्कुशको पुस्तक आश्चर्य कर्ममा जोड सहितको कामको वा क्रियाको सुसमाचार हो। यो तर्कको आधार वाक्य अनुसार यो देखिन्छ कि काम वा क्रिया अहिले बिस्तारै मन्द हुँदै अहिले बिल्कुलै अचल अवस्थामा आएको छ। वास्तवमा यो आँधी तूफानको अगाडि हुने शान्त भएको समय हो। हामी अझै थुप्रै क्रियाहरू आएको देख्नेछौ। मैले यस अध्यायको सानो रूपरेखा बनाएको छु, जुन म तपाईहरूलाई दिन्छु। पहिलो पद एकदेखि 12 पदमा हामी देख्छौ, प्रभु येशूले दागबारीको दृष्टान्त दिनु भएर धार्मिक अगुवाहरूसँग विरोधको चर्काउनुहुन्छ, लड़ाईको चर्काउनुहुन्छ। दोस्रो पद 13-17 पदमा भनिएको छ, सिजरलाई कर बुझाउने बारेमा हेरोदियनहरू र फरिसीहरूको गुप्त योजनालाई अप्ठ्यारोमा पार्नुहुन्छ। अनि तेस्रो कुरा हामी पद 18-27 पदमा देख्छौ, पुनरुत्थानको बारेमा सदुकीहरूको अविश्वास वादको प्रश्नको उहाँले निप्ट्याउनुहुन्छ, शान्त गरिदिनुहुन्छ। अनि चौथो कुरा पद 28-34 पदमा प्रभु येशूले सबभन्दा ठूलो आज्ञाको बारेमा शास्त्रीहरूको दिमागलाई चुप गरिदिनुहुन्छ। अनि पाँचौं पद 35-40 प्रभु येशूले मसीहको बारेमा फरिसीहरूलाई प्रश्न गर्नुहुन्छ र भजन संग्रह 110 उद्धृत गर्नुहुन्छ। छैटौं पद 41-44 पदमा विधवाको दुई आना दानको मूल्यांकन गरेर शास्त्रीय दान दिने कुराको जाहेर गर्नुहुन्छ। हामी महान काम वा क्रियाको बारेमा देख्न आइरहेका छौं, तर भिन्नै तरिकाको क्रिया वा कामको। प्रभु येशू निस्तार चाडको थुमा हुनुहुन्छ र उहाँलाई मारिनुभन्दा पहिले अहिले उहाँलाई निकटताबाट नजिकबाट निरीक्षणको लागि राखिनु भएको छ। तपाईँलाई यादै छ होला, निस्तार चाडको पाठालाई छुट्टै राखिन्थ्यो र नजिकबाट निरीक्षण गरिन्थ्यो। यो कुराको निश्चय हुनलाई कि त्यो खोट रहितको छ या छैन। हजुर, मानिसको क्रोधको सबै छालहरू अहिलेबाट केही दिनपछि उहाँको शिरमा खनिनेछ। यो शान्तको, अक्रियाको वा निष्क्रियको अवधि होइन, तर धार्मिक शासकहरूसँगको अति नै उग्र जोरदार मुकाबिला हो। दुवै पक्षबाट तिनीहरूले आफ्नो शस्त्र अस्त्र ल्याइसकेका छन् र शैतान र परमेश्वर अन्धकार र ज्योति स्वर्ग र नर्क बीचको युद्धको लागि तयारी छ। हजुर, यसलाई निष्क्रियताको अवधि वा वैमनस्यताको समाप्त भन्न उचित छ जस्तो लाग्दैन। यसलाई निष्क्रियताको अवधि वा वैमनस्यताको अन्त भन्न उचित छ जस्तो लाग्दैन। यो तीन साल अवधिमा धार्मिक शासकहरूसँगको येशूको भनाबैरी कडवाहट मौखिक मुकाबिलामा परिणत हुन्छ। उहाँले नै आरम्भ गर्नुहुन्छ र मौखिक क्षेत्रको मुकाबिला जित्नुपर्ने हुन्छ र तिनीहरूले उहाँलाई त्यस तरिकामा फन्दामा पार्ने कोशिशको बन्द गर्दछन्। तिनीहरूले उहाँलाई केही त्यस्तो बोली पठाएको चाहन्थे जुनले गर्दा मानिसहरू उहाँको विरूद्धमा उत्री आउन सकुन्, तर तिनीहरूको त्यस नीतिले काम खाएन। उहाँले आफ्नो सेविकाईको प्रत्यक्ष सिधा दागबारीको दृष्टान्त दिनुभएर यस क्रियाको अगाडि सार्नुभयो र अर्थ स्पष्ट छ। मर्कुस 12:1 पदमा भनिएको छ, उहाँले तिनीहरूलाई दृष्टान्तमा भन्न लाग्नुभयो, एकजना मानिसले दागबारी लगाएर त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने, अनि एउटा मचान बनाएर तिनले दागबारी मैहरूलाई कमाउन दिए र आफू चाहिँ परदेशतिर लागे। यसैया 5:1-7 अनुसार यो दागबारी इसरायल राष्ट्र हो। उहाँले त्यो दागबोट मिश्रबाट ल्याउनुभयो र उहाँले त्यसलाई अर्थात इसरायलको राष्ट्रलाई रोप्नुभयो। उहाँले तिनीहरूलाई परमेश्वरले दिनुभएको धर्म दिनुभयो। तिनीहरू एक जाति थिए जसलाई मात्र परमेश्वरले दिनुभएको धर्म र परमेश्वरको सादृश्य उपस्थित पाएका थिए। अहिले उहाँ आफ्नो दिनका धार्मिक शासकहरूको लागि दृष्टान्त दिनुहुन्छ। 2:12 पदमा भनिएको छ, फसलको समयमा तिनले एउटा नोकरलाई केही फलहरू ती महीहरूलाई लिन पठाए, तर तिनीहरूले त्यसलाई पक्रेर पिटे र रित्तै हात पठाए। फेरि तिनले तिनीहरू कहाँ अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसको टाउकोमा हिर्काए र त्यसको बेजेत गरे। मालिकले अझै अर्कोलाई पठाए, तर त्यसलाई तिनीहरूले मारे, र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे। तिनको अब एकजना थियो, तिनका प्रिय पुत्र। तिनीहरूले मेरा छोरालाई त आदर गर्लान् भनेर सबैभन्दा पछि तिनले उनलाई तिनीहरू कहाँ पठाए, तर ती महीहरूले आपसमा भने, यो त उत्तराधिकारी हो, आओ हामी यसलाई मारौं र हक हाम्रा नै हुनेछ। अनि तिनीहरूले उसलाई पक्रेर मारे र दागबारीको बाहिर फ्याँकिदिए। तब दागबारीका मालिकले के गर्नेछन्, तिनी आउनेछन् र ती महीहरूलाई नाश गर्नेछन् र दागबारी अरूहरूलाई दिनेछन्। के तिमीहरूले धर्मशास्त्रको यो वचन पढेका छैनौ, जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बन्यो? यो परमप्रभुबाट भएको हो अनि हाम्रा दृष्टिमा यो आश्चर्यको छ। त्यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्टान्त उहाँले तिनीहरूकै विरूद्धमा भन्नुभएको हो भनी तिनीहरूले बुझे। तर तिनीहरू भीड़सँग डराएको कारणले उहाँलाई छोडेर गइहाले। मित्र, यो स्पष्ट छ कि यस दृष्टान्तमा कसको बारेमा कुरा गरिरहनु भएको छ। यहाँ उल्लेख भएका नोकर चाहिँ परमेश्वरले पठाउनु भएका अगम वक्ताहरू थिए। दागबारी लगाउने र एउटा मानिस चाहिँ परमेश्वर पिता हुनुहुन्छ, अनि दागबारी चाहिँ इसरायल राष्ट्र हो। परमेश्वरले यस राष्ट्रलाई चुन्नुभयो र सुरक्षा गर्नुभयो। खेतीवालाहरू मईहरू चाहिँ धार्मिक शासकहरू थिए। अन्तमा उसले आफ्नो पुत्र पठाए अनि त्यो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, पिताको एकलौते पुत्र। विशेष रूपमा येशु इसरायल राष्ट्र कहाँ पहिले प्रथमत आउनु भएको थियो। मती 15:24 पदमा भन्नुहुन्छ, म इसरायलको घरानाको हराएका भेडाहरू बाहेक अरू कहाँ पठाएको होइन। तर उही समयमा युहना 3:16 पद अनुसार उहाँ सम्पूर्ण विश्वका मानिसहरूको निम्ति पनि आउनु भएको थियो। तर यहाँ हाम्रा प्रभु जानबुझ र सिधै धक्का वा प्रहार ती धार्मिक शासकहरूलाई दिइरहनु भएको छ जो उहाँको अगाडि खड़ा भएथे। तिनीहरूले पहिले नै मनमा उहाँको मृत्युको गुप्त योजना बनाइसकेका थिए र तिनीहरूको आफ्नो योजना ज्योतिमा उहाँलाई तिनीहरूका आफ्ना गुप्त योजना ज्योतिमा उहाँ ल्याइदिनुहुन्छ। उहाँ जान्नुहुन्थ्यो कि मानिसको हृदयमा के कुरा थियो। येशूले धार्मिक शासकहरूलाई भन्नुभयो कि तिनीहरूले के गर्नेछन्। उहाँले तिनीहरूको हरेक कदमको भविष्यवाणी गर्नुभयो र तिनीहरूको हरेक चालको आशा गर्नुभयो। उहाँलाई मानवभन्दा पहिले तिनीहरूलाई हत्याराको दोष लगाउनुभयो। मित्र, यो उल्लेखनीय घटना हो। त्यसपछि उहाँले धार्मिक शासकहरूको दण्डको अगमबाडी गर्नुहुन्छ अनि हामी त्यसको परिपूर्णता ईस्वी सम्बत 70 देख्छौं, जब रोमी सम्राट टाइटसले येरुसलेमको नष्ट गरेर तिनीहरूलाई कैदी बनाइ लगे। अहिले पनि रोमको कोलोसियम हेर्न सक्छौं जुन यहुदी कैदीहरूले बनाएथे त्यसबेला। अनि अहिले यहाँ केही चाखलाग्दो र सुन्दर कुराको ध्यान दिउ। डकर्मीहरूले जुन ढुङ्गालाई रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बनियो। ख्रिस्ट ठोस, प्रभु येशु ख्रिस्ट ठेस खाने ढुङ्गा र धार्मिक शासकहरूको निम्ति बाधाको ढुङ्गा हुनुहुन्थ्यो। तर तिनीहरूमा धेरैजना उहाँका फर्के र उहाँ कुनाको शिर ढुङ्गा बनिनुभयो। यो अन्तमा भविष्यमा पूरा हुनेछ जब उहाँ फेरि पृथ्वीमा आउनुहुनेछ। हामी यसको उल्लेख जकरिया 4:7 पदमा पाउँछौ। ए ठूलो पर्वत, त को होस्? यरुबाबेल, अघि त मैदान हुनेछस्। अनुग्रह अनुग्रह होस् भन्दै जय जयकारको साथ यरुबाबेलले शिर ढुङ्गा ल्याउनेछ। धार्मिक शासकहरूले यस समयमा प्रभु येशूलाई पक्रेर मान्यथे, तर तिनीहरू भीड़हरूदेखि डराए। यो दागबारीको दृष्टान्तले मौखिक युद्धको स्थापित गर्दछ, प्रस्तुत गर्दछ। उहाँले उहाँ कहाँ अरू जनप्रतिनिधिहरू पठाउँछन् अनि 13-15 पदमा भनिएको छ, पछिबाट उहाँलाई बातमा फसौं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरू मध्येका कोही व्यक्तिहरूलाई उहाँ कहाँ पठाए। तिनीहरू आएर उहाँलाई भने, गुरूज्यू, हामी जान्दछौ तपाईँ साँचो हुनुहुन्छ र कसैको वास्ता गर्नुहुन्न, किनकि तपाईँ मुख हेरेर काम गर्नुहुन्न, तर परमेश्वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्छ। भन्नुहोस्, कैसरलाई कर तिर्नु न्यायसंगत छ कि छैन? हामी कर तिरौं कि नतिरौं? येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्याएर देखाऊ। तिनीहरूको प्रश्न अति नै चित्रकारी छ। तिनीहरूले उहाँलाई चिप्लो घसे, तर उहाँले तिनीहरूलाई कपटी वा पाखण्डीहरू भन्नुभयो। उहाँले तिनीहरूको चिप्लो घसाईलाई ग्रहण गर्नुभएन, तर निकोदमसले भनेका कुरा उहाँले ग्रहण गर्नुभयो, किनभने तिनी इमान्दार थिए। तर यी मानिसहरू चाहिँ पाखण्डीहरू थिए, कपटीहरू थिए। उहाँले किन तिनीहरूसँग एउटा दिनार वा सिक्का माग्नुभयो? उहाँ तिनीहरूको आफ्नै सिक्कालाई प्रयोग गर्न गइरहनु भएको छ। यो सत्य हो, तर उहाँसँग आफ्नो एउटा फुटेको पैसो पनि थिएन। यो कुरा सोच्नुहोस् त, महिमाको प्रभु यस संसारमा हुनुहुन्छ र उहाँसँग एउटा फुटेको कौडी पनि छैन। के तपाईँ यो कुरा कल्पना गर्न सक्नुहुन्छ? उहाँले तिनीहरूलाई एउटा दिनार माग्नुभयो र तिनीहरूले दिए। अनि 16-17 पदमा भनिएको छ, तिनीहरूले एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो तस्विर र छाप कसको हो? तिनीहरूले उहाँलाई भने, कैसरको। तब येशूले तिनीहरूलाई भन्नुभयो, कैसरका चीजहरू कैसरलाई देऊ र परमेश्वरका चीजहरू परमेश्वरलाई। तिनीहरूले उहाँसँग अचम्म माने। तिनीहरूले उहाँलाई सिक्का दिए र उहाँले तिनीहरूलाई प्रश्न सोध्नुभयो। हेर्नुहोस् त, यदि उहाँले तिनीहरूलाई कैसरलाई कर देऊ भन्नुभए, तब उहाँले कैसरलाई मोसा र मसी भन्दा अगाडि राख्नुहुने थियो। अनि यदि उहाँले तिनीहरूलाई कैसरलाई कर तिर्नु पर्दैन भन्नुभए, उहाँ कैसरको विरूद्ध विद्रोहको दोषी हुनुहुन्थ्यो। तिनीहरूले सोच्थे कि उहाँले तिनीहरूलाई फन्दामा पारे, तर तिनीहरूले उहाँलाई कति पनि फन्दामा हाल्न सकेनन्। तिनीहरू उहाँको उत्तरमा अचम्म हुनु परेको थियो। मित्र, प्रभु येशूको उत्तरमा विशेष गरेर परमेश्वरको जनहरूसँग भएको दुई किसिमको वा त्योभन्दा धेरै उत्तरदायित्वको प्रकट गर्दछ। हामी परमेश्वरप्रति पनि उत्तरदायित्व छौं भने सरकारप्रति पनि, साथै हामीसँग अरू थुप्रै उत्तरदायित्व छन्। हामीसँग आफ्ना प्रिय परिवारहरू प्रति, आफ्नो मण्डलीहरूप्रति उत्तरदायित्व छ, चर्चमा उत्तरदायित्व छ, परमेश्वरको वचन दिने उत्तरदायित्व छ, हामी सबैसँग उत्तरदायित्व छ। अनि त्यही नै प्रभु भनिरहनु भएको छ, तपाईसँग कैसरप्रति उत्तरदायित्व छ, अर्थात सरकारप्रति, यसको पालन गर्नुहोस्। तर त्यसले तपाईलाई परमेश्वरप्रतिको आफ्नो उत्तरदायित्वबाट अलग राख्नुहुँदैन। वास्तवमा उहाँले यस दृष्टान्तलाई लिनुहुन्छ र यसलाई दृष्टान्तमा परिणत गर्नुहुन्छ। मलाई एउटा दिनार देऊ। त्यस सिक्कासँग उहाँले सत्यताको नमूना दिनुभयो। सिक्कासँग दुई पक्षहरू छन्। यी जीवनका पनि दुई पक्ष वा क्षेत्रहरू हुन् जुनमा हामीसँग उत्तरदायित्व छ। मानिससँग दुवै संसारिक वा शारीरिक र स्वर्गीय वा आत्मिक बाध्यताहरू छन्। स्वर्गीयको नागरिकले यस पृथ्वीमा पनि कर तिर्नुपर्छ। यहाँ पृथ्वीका तीर्थयात्रीहरूले स्वर्गीयमा अनन्तकालीन सम्पत्ति थोपार्नुपर्छ। हेर्नुहोस् त कसरी उहाँले यी हेरोदीहरूलाई चुपचाप पार्नुभयो। त्यसपछि 18-19 पदमा भनिएको छ, मृतकबाट पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँका आए अनि उहाँलाई सोधे, गुरूज्यू, मूसाले हामीलाई लेखिदिएका छन् कि कसैको दाजु मर्यो र निसन्तान भएर स्वास्नीलाई छोडिराख्यो भने उसको भाइले त्यस स्त्रीलाई लैजानुपर्छ र आफ्नो दाजुको निम्ति सन्तान खड़ा गर्नुपर्छ। सदुकी त्यस दिनका लिबरल वा उद्धारवादी स्वतन्त्रवादीहरू थिए। तिनीहरूले अलौकिक कुरालाई इन्कार गर्थे। तिनीहरूले भनेका कुरा बिल्कुल सही थियो। तिनीहरूले यहाँ आफन्त नातेदार छुटकारा दिलाउने व्यवस्थाको उल्लेख गरे जुन यहुदी व्यवस्थामा उल्लेख थियो अनि जुनको रूथको पुस्तकमा पनि वर्णन गरिएको छ। शास्त्रले के भन्छ त्यो तिनीहरूले जानेका थिए। 20-22 एउटा परिवारमा सात भाइ थिए। जेठाले एउटी स्वास्नी ल्यायो अनि त्यो मानिस निसन्तान भएर मर्यो। अब माइला भाइले त्यस स्त्रीलाई विवाह गर्यो र त्यो पनि निसन्तान भएर मर्यो। अनि साइराले पनि त्यसै गर्यो अनि सातै भाइको सन्तान भएन। सबैभन्दा पछि त्यो स्त्री पनि मरी। यो हास्यास्पद नमूना हो, उदाहरण हो, होइन र? तिनीहरूको खास प्रश्न हो। 23-24 पदमा भनिएको छ, अब मृतकहरूको पुनरुत्थानमा तिनीहरूमध्ये त्यो कसको स्वास्नी हुन्छ, किनकि ती सातै जनाले त्यसलाई विवाह गरेका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू भूलमा परेको कारण यही होइन र कि तिमीहरू न त धर्मशास्त्र जान्दछौ न परमेश्वरको शक्तिलाई जान्दछौ। म यो पनि भन्न चाहन्छु कि शास्त्रको आलोचकको निम्ति यो आज कठिनाईको कुरा छ। तिनीहरू शास्त्र जान्दैनन् न परमेश्वरको शक्तिको जान्दछन्। प्रभुले सदुकीहरूलाई भन्नुभयो कि तिनीहरू दुई कुरा तिनीहरूलाई भन्नुभयो जुनको बारेमा तिनीहरू अजान अनभिज्ञ थिए। पहिलो, तिनीहरूले धर्मशास्त्र जानेका थिए। दोस्रो, तिनीहरू परमेश्वरको शक्तिको थाहा पाएका थिए। अनि 25 पदमा भनिएको छ, किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्थान हुन्छ तिनीहरू न त विवाह गर्छन् न तिनीहरूको विवाह हुन्छ तर तिनीहरू स्वर्गीयमा भएका दूतहरू जस्तै हुन्छन्। यसको मतलब यो होइन कि यस पृथ्वीमा सँगै रहेका स्त्री र पुरूष स्वर्गीयमा सँगै रहन सक्दैनन् तर तिनीहरू पति र पत्नीको रूपमा सँगै रहने छैनन्। त्यहाँ तिनीहरूले स्वर्गीयमा घर परिवारको स्थापन गर्नु पर्दैन न बच्चाहरू हुर्काउनु नै पर्नेछ। उहाँ यही नै कुरा यहाँ तिनीहरूलाई भनिरहनु भएको छ। 26-27 मृतकहरू जीवित भई उठ्ने कुराको विषयमा के तिमीहरूले मूसाको पुस्तकमा पढेका छैनौ कि कसरी पोथ्रोको विषयमा लेखेको खण्डमा परमेश्वरले मूसालाई भन्नुभयो, म अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबको परमेश्वर हुँ। उहाँ मुर्दाहरूका परमेश्वर हुनुहुन्न तर जिउँदाहरूका हुनुहुन्छ। तिमीहरू एकदमै भूलमा परेका छौ। तिमीहरूलाई परमेश्वरको शक्तिको थाहा थिएन। मूसा मरेका होइनन्, अब्राहम मरेका होइनन्, इसहाक मरेका होइनन्। तिनीहरूको लास हेब्रोनमा गाडिएको छ तर तिनीहरू मरेका छैनन्। तिनीहरू उहाँसँग हुनलाई गएका छन्। अनि मित्र, आज यो प्रभुमा जो मर्छन् तिनीहरू त्यहाँ जान्छन्। उहाँ यी धार्मिक शासकहरूलाई आफ्नो उत्तरमा अप्ठ्यारोमा पारिरहनु भएको छ। अहिले हामी देख्छौ सदुकीहरूसँग तर्क वितर्क सुनेपछि अर्को व्यक्ति प्रभु कहाँ आउँछन्। 28-29 पदमा शास्त्रीहरूमध्ये एकजना आए र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठिक जवाब दिनुभएको देखेर तिनले उनलाई सोधे, सबै आज्ञाहरूमा मुख्य चाहिँ कुन हो? येशूले जवाब दिनुभयो, सबैभन्दा मुख्य चाहिँ यो हो, हे इसरायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। तैले परमप्रभु आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले र तेरो सारा शक्तिले प्रेम गर। मित्र, यो उद्धृत व्यवस्था छको चारबाट लिएको हो। यो दश आज्ञाहरूको एक आज्ञा होइन, तर यो पुरानो नियममा महान सैद्धान्तिक कथन हो। परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। इसरायलले बहुदेवमा आस्था राख्ने प्रतिमा पूजा संसारलाई परमेश्वरको साक्षी दिनु पर्ने थियो। अनि के तपाईँले यो आज्ञाको पालन गर्नुभएको छ, जहाँ भनिएको छ आफ्ना परमेश्वरलाई तेरो सारा हृदयले, सारा प्राणले, सारा समझले, सारा शक्तिले प्रेम गर? यदि तपाई भन्नुहुन्छ कि ख्रिष्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्न आवश्यक छैन किनकि तपाईँ परमेश्वरको आज्ञा पालन गर्नुहुन्छ, तब तपाईँलाई यो प्रश्न सोध्दछु कि तपाईँ आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा प्राणले, सारा बुद्धिले, सारा शक्तिले प्रेम गर्नुहुन्छ? यदि तपाईँले यो गर्नुहुन्न भने तब तपाईँ उहाँको आज्ञालाई तोडिरहनु भएको छ र तपाईँलाई उद्धारकर्ताको आवश्यकता पर्छ। म जान्दछु कि मलाई उद्धारकर्ताको आवश्यकता छ, म त्यसमा नापिन सक्दिन। म उहाँलाई प्रेम गर्छु, तर मैले गर्नुपर्ने जति चाहिँ होइन, तापनि उहाँले, मेरो उद्धारकर्ताले मलाई प्रेम गर्नुहुन्छ। 31 पदमा दोस्रो चाहिँ यो हो, तैले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, यो भन्दा ठूलो आज्ञा अर्को छैन। यदि तपाईँ साँच्ची नै यहाँ नापिन सक्नुहुन्छ भने हुन सक्छ तपाईँ आफ्नो गुण र कर्ममाथि उद्धारको लागि लागू गर्न सक्नुहुन्थ्यो। जबसम्म तपाईँ यो गर्न सक्नुहुन्न भने तपाईँलाई उद्धारकर्ताको आवश्यकता छ। 32-34 त्यस शास्त्रीले उहाँलाई भने, गुरूज्यू, तपाईँले ठिक भन्नुभयो, परमेश्वर एउटै हुनुहुन्छ, उहाँ बाहेक अरू कोही छैन। उहाँलाई सारा हृदयले, सारा समझले, सारा शक्तिले प्रेम गर्नु र छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै होम बलि र बलिदानहरूभन्दा उत्तम हो। तिनले बुद्धिमान साथ जवाब दिएका देखेर येशूले तिनलाई भन्नुभयो, तिमी परमेश्वरको राज्यदेखि टाढा छैनौ। त्यस समयदेखि उहाँलाई प्रश्न गर्ने कसैको हिम्मत भएन। शास्त्रीले भनेका कुरा निश्चय नै सत्य हो। परमेश्वरलाई प्रेम गर्नु र हाम्रा छिमेकीहरूलाई प्रेम गर्नु सबै बलिदान र होम बलि भन्दा श्रेष्ठ हो। मित्र, फेरि म तपाईँलाई भनौं, यदि तपाईँ आफ्नो परमप्रभु परमेश्वरलाई सारा हृदयले, सारा प्राणले, सारा बुद्धिले र सारा शक्तिले प्रेम गर्न र आफ्नो छिमेकीलाई आफैले जतिकै प्रेम गर्ने कामसम्म नापिन सक्नुहुन्न भने तब तपाईँलाई उद्धारकर्ताको आवश्यकता छ। उहाँका फर्कनुहोस्। अहिले यसले येशूलाई प्रश्न सोध्ने सम्बन्धमा प्रश्न उत्तरको अवधिको अन्त गरियो। शत्रुहरूले उहाँलाई फसाउन सकेनन्। अहिले येशू केही प्रश्न सोध्न गइरहनु भएको छ। 35-37 अनि मन्दिरमा सिकाउनुहुँदा येशूले भन्नुभयो, कसरी ख्रिष्ट दाउदका पुत्र हुन् भनी व्यवस्थाका शास्त्रीहरू भन्दछन्, किनकि दाउद आफैले पवित्र आत्माद्वारा भनेका छन्, परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैताला मुनि राख्दिन। जब दाउद आफैले उहाँलाई प्रभु भन्दछन्, त कहाँबाट उनी तिनका पुत्र भए? अनि त्यहाँको ठूलो भीड़ले उहाँको वचन खुशी साथ सुन्यो। यस बखत यहाँ प्रभु येशू आफ्नो कन्याबाट जन्मको बारेमा सिकाइरहनु भएको छ। कसरी दाउले भजन संग्रह 110 जहाँ आफ्नो भविष्यको पीढ़ीको सन्ततिको आफ्नो नाति पनाती खनातीको पनि खनातीलाई आफ्नो प्रभु भन्न सके? हजुर, म दाउदको पुत्र भन्दा महान हुनुहुन्थ्यो। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ अनि परमेश्वरको पुत्र हुनलाई कन्याबाट जन्मेको हुनै पर्छ। यही नै विशाल विचार प्रभु येशू यहाँ सिकाइरहनु भएको छ। यो कुराको ध्यान दिनुहोस्, यहाँ येशू निश्चय नै भजन 110 दाउदको हो भनी ठान्नुहुन्छ। उहाँ भन्नुहुन्छ कि दाउदले यो भजन पवित्र आत्माद्वारा लेखे, र येशू भन्नुहुन्छ कि यो भजन उहाँको बारेमा जो मसीह हुनुहुन्छ बताइरहेको छ। 38-40 तब शिक्षा दिनुहुँदा येशूले भन्नुभयो, शास्त्रीहरूदेखि होशियार हो, तिनीहरू लामो वस्त्र लाएर यताउता डुल्न र बजारहरूमा अभिवादन पाउन तथा सभाघरमा प्रमुख स्थान र भोजहरूमा आदरको स्थान पाउन रुचाउँछन्। तिनीहरू विधवाहरूका घर लुट्दछन् तर लोकाचारको लागि लामो लामो प्रार्थना गर्दछन्। यस्तो मानिसहरूले अझ बढी दण्ड पाउनेछन्। येशूले सिकाइरहनु भएको छ कि अवसरले उत्तरदायित्वको उत्पन्न गराउँदछ। उहाँले शास्त्रीहरूलाई खण्डन गर्नुहुन्छ किनभने तिनीहरूको जीवनको ढाँचाले आफूले सिकाएको शास्त्रको काट्दछ वा परस्पर विरोध गर्दछ। अर्को शब्दमा एउटा कुरा सिकाउँछन् अनि अर्को तरिकामा जीवन ढाँचा छ जुन परमेश्वरको वचनदेखि ठिक विपरीत छ। तिनीहरूको दण्ड ती व्यक्तिहरूको भन्दा कठोर खालको हुनेछ जसले शास्त्रहरू कहिले सुनेका छैनन्। यस अध्यायमा अन्तिम घटनाले यो देखाउँछ कि येशु त्यस्तो साहसी काम गर्नुहुन्छ जुन खालि परमेश्वर मात्र गर्न सक्नुहुन्छ। उहाँले कसरी मानिसहरू विरूद्ध त्यसको चियो गर्नुभयो? 41 पदमा भनिएको छ, अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुने बस्नुभयो र भीड़ले भेटी पात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला ठूला रकम चढ़ाए। मित्र, आज आफ्नो चर्चमा मण्डलीमा भेटी दान दशांश दिँदा वा परमेश्वरको कुनै पनि सेवाको लागि दिँदा उहाँसँग त्यहाँ खड़ा भएर हेर्ने अधिकार छ। उहाँलाई हेर्नलाई उपस्थित हुनुहुन्छ। मित्र, उहाँ तपाईंलाई हेर्न उपस्थित हुनुहुन्छ। उहाँले तपाईँ के दिनुहुन्छ त्यो हेर्नुहुन्न। उहाँ हेर्नुहुन्छ कि तपाईँ आफ्नो निम्ति कति राख्नुहुन्छ। 42 पदमा भनिएको छ, अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का अर्थात एक पैसा चढ़ाई। उहाँले ध्यान दिनुभयो कि धनीले धेरै भेटी हाले, तिनीहरू धेरै पैसा दिनेवाला थिए। धनीहरूले उदार चितले दिए तर उहाँले त्यसको प्रशंसा गर्नुभएन। उहाँले त्यस विधवालाई हेर्नुभयो र तिनले खालि दुई माइट अर्थात आधा पैसा दिइन् वा चढ़ाइन्। मित्र, त्यस मन्दिरको धनको तुलना गर्दा तिनले दिएको दान तपाईँको औंलाको नखुनको सानो चोइटा जति मूल्य बराबरको पनि थिएन। तर तपाईँलाई थाहा छ उहाँले के गर्नुभयो। उहाँले त्यस विधवालाई धेरै प्रशंसा गर्नुभयो। अर्को शब्दमा उहाँले त्यस विधवीको दानलाई सबभन्दा धेरै गरेर ग्रहण गर्नुभयो। तपाईँलाई थाहा छ किन उहाँले त्यो गर्नुभयो? किनभने उहाँले देख्नुभयो कि तिनले आफूसँग केही नराखी भएको जति सबै दिन तिनको प्रेम र भक्ति त्यस उपहार रूपी दानमा थियो। मित्र, म भन्छु त्यही नै तरिकामा उहाँ नाप्नुहुन्छ। केही मानिसहरू सोध्दछन् के तिनीहरूले परमेश्वरलाई दशांश दिनै पर्छ। मेरो मित्र, तपाईँ आफ्नो निम्ति कति राख्नुहुन्छ यो खास कुरा हो। यो खास कुरा होइन कि उहाँलाई तपाईँ कति दिनुहुन्छ। तपाईँले खास रकम वा खास प्रतिशत दिनै पर्छ भन्ने छैन, तर प्रश्न यो हो कि तपाईँ उहाँलाई वास्तवमा कति प्रेम गर्नुहुन्छ। हाम्रा प्रभु नै एक हुनुहुन्छ जसले मानिसहरू कसरी दिन्छन् त्यसलाई हेर्नुहुन्छ। उहाँ त्यो हेर्नुहुन्न कि तिनीहरूले के हाले वा कति हाले। मित्र, विधवीले केही पनि दिएनन् जुनको कति पनि ठूलो महत्व थिएन, मूल्य थिएन। मलाई थाहा छैन कोष अध्यक्षले यस कुरामा राम्ररी ध्यान दियो वा दिएन, तर प्रभुले विधवीको दुई माइट वा आधा पैसा लिनुहुन्छ र तिनीहरूलाई स्वर्गीयको सुनको लागि साट्नुहुन्छ। अर्थात त्यो स्वर्गीयको भण्डारमा अति नै अमूल्य कुरा हो।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।